बिस्मिल्लाह रहमान रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफत हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़े जहाँ में आज हमारी गुफ्तगू का मौजू है गज़ा पर सहयोनी हुकूमत के वहशियाना हमले और आर्जी जंगबंदी। तो लीजिए मुलाहजा फरमाइए अंदाज़े जहाँ। नाज़रीन, गज़ा में 12 घंटे की आर्जी जंगबंदी का ऐलान कर दिया गया है। इसके बावजूद गासिब सहूनी हुकूमत ने सुरंगों को तबाह करने के बहाने गज़ा पर हमले जारी रखे हैं। आज के प्रोग्राम में हम पहले इस आर्जी जंगबंदी के बारे में गुफ्तगू करेंगे कि 12 घंटे की जंगबंदी का मकसद क्या है। इसके बाद इस बात का जायज़ा लेंगे कि 12 घंटे की जंगबंदी के एक हफ्ते की जंगबंदी और फिर तवीलुल मियाद जंगबंदी में तब्दील होने का कितना इम्कान है। और इसी के साथ इस बारे में भी गुफ्तगू होगी कि गज़ा की इस गैर मसावी जंग का फातिह कौन है। लेकिन पहले हमारी रिपोर्ट।
हफ्ते को अला सुबह आर्जी जंगबंदी से कबल गज़ा के जुनूबी इलाके पर इसराइली फजाई हमलों के नतीजे में 11 बच्चों समेत एक ही खानदान के 20 अफराद शहीद हो गए हैं। हफ्ते को आर्जी जंगबंदी के निफाज से पहले तक इसराइली जहरियत में शहीद होने वालों की तादाद 891 हो गई थी। इसराइल और हमास ने हफ्ते की सुबह गज़ा में 12 घंटे की आर्जी जंगबंदी का ऐलान किया था और आमदा खबरों के मुताबिक इस पर ताहाल अमल दरामद किया जा रहा है। दूसरी जानिब अक़वामे मुत्तहदा, अमरीका और मिस्र की जानिब से गज़ा और इसराइल में ईद उल फितर के एहतराम में 7 रोज़ की जंगबंदी का मुतालबा किया गया है। काहिरा में बान की मून, जॉन कैरी और मिस्री वजीर खारजा ने मुलाकात के बाद प्रेस कॉन्फ्रेंस की और बान की मून ने कहा कि ईद के मौके पर इंसानी हमदर्दी की बुनियाद पर फौरी और गैर मशरूत जंगबंदी की जाए। उधर तुर्क वजीर खारजा अहमद दाऊद ओगलो ने कतर में हमास के रहनुमा खालिद मशल से गैर रस्मी मुलाकात की है। कहा जा रहा है कि इस मुलाकात में हमास की जानिब से जंगबंदी के लिए तैयार करदा मुसव्वदे पर बातचीत की गई है। इसी दौरान इत्तलात है कि सहयोनी हुकूमत की पुलिस ने इस बात का एतराफ किया है कि 3 इसराइलियों के अगवा और कत्ल के वाकये में मुलव्वस अफराद ने खुद सराना तौर पर यह काम किया था और इसका हमास से कोई ताल्लुक नहीं। 3 हफ्तों से गजा पर जमीन, फजा और समंदर से आग बरसाने और 900 के करीब बेगुनाह इंसानों की जान लेने के बाद इसराइली पुलिस चीफ मैकी रोजनफील्ड ने BBC को इंटरव्यू देते हुए कहा कि 3 इसराइलियों के कत्ल के वाकये में हमास का कोई हाथ नहीं था। 12 जून की शाम गर्ब उर्दन के शहर अल खलील के करीब वाक़े इलाके गोश अदसियों से अगवा होने वाले 3 सहयूनी नौजवानों की लाशें 30 जून को शिमाली अल खलील के इलाके से बरामद हुई थी। इसराइल के वजीर आजम नेतन्याहू ने मजकूरा सहयूनियों के अगवा की खबर सामने आते ही हमास पर इसका इल्ज़ाम लगाया था, जिसकी हमास ने सख्ती के साथ तरदीद भी की थी। काबिल जिक्र बात यह है कि 3 सहयूनियों के अगवा और कत्ल का वाकया गजा पर इसराइल की हालिया जारियत का अहम तरीन बहाना था। इसराइल के इस एतराफ के बाद एक बार फिर यह हकीकत वाजे हो गई है कि सहयूनी हुकूमत झूठे दावों और सिनारियों के जरिए सिर्फ और सिर्फ फलस्तीनियों का ज्यादा से ज्यादा कत्लेआम करना चाहती है और 20 रोज से गजा में बेगुनाहों के खून से होली खेल रही है। अलबत्त अपने तमाम तर वहशियाना इकदाम के बावजूद फलस्तीनी आवाम की इस्तकामत के बायस इसराइल को अपने मकासद में नाकामी का सामना करना पड़ा है। तहरीक मुजाहमत के भरपूर जवाबी हमलों ने इसराइल को दोहराए पर ला खड़ा किया, जहाँ उसे तमाम रास्ते बंद दिखाई देने लगे। सूरत हाल की संगीनी को देख कर सन 2012 की जंगबंदी को तोड़कर गजा पर नई जंग मुसलत करने वाली सहयूनी हुकूमत को अब एक और जंगबंदी पर मजबूर होना पड़ा है, जो इस बात की अलामत है कि इसराइल इस जंग में अपनी नाकामी के आसार वाज़े तौर पर देख रहा है। उधर फलस्तीनी अथॉरिटी ने मुतालबा किया है कि गजा में हर कस्म की जंगबंदी में सिर्फ इसराइल के मफादात को मद्देनजर न रखा जाए, बल्कि फलस्तीनी अवाम की उमंगों और मुतालबात को भी सामने रखा जाना जरूरी है। अलबत्त इस हकीकत को भी सामने रखना चाहिए कि इसराइल ने आज तक किसी भी मुआहदे और समझौते की पाबंदी नहीं की है, लिहाजा इसराइल और उसके हामियों की जानिब से जंगबंदी का ढोंग महज खुद को हतमी शिकस्त से बचाने और फलस्तीनियों के खिलाफ नई जारहियत के लिए वक्त हासिल करने की एक कोशिश दिखाई देता है।
नाज़रीन, जंगबंदी के हवाले से रिपोर्टों में बताया गया है कि अमरीकी वज़ीर ख़ारजा जॉन कैरी ने हमास और सहयोनी हुकूमत के दरमियान एक हफ्ते की जंगबंदी की तजवीज़ पेश की है, जिसमें कहा गया है कि हमास इसराइल पर मिज़ाइली हमले बंद कर देगी और गज़ा पर सहयोनी हुकूमत के हमले भी बंद हो जाएंगे, लेकिन गज़ा की सरहद पर इसराइली फ़ौजी अपने मोर्चों में बाकी रहेंगे और सुरंगों को तबाह करने के लिए उन सुरंगों पर हमले जारी रखेंगे। सुरंगों के लिए बताते चलें कि ये सुरंगें मुहासरे के बायस गज़ा के अवाम ने اپنے زندگی کی بنیادی ضرورتوں کی فراہمی کے لیے تیار کی ہیں، اور حماس کا کہنا ہے کہ غزہ کا ظالمانہ محاصرہ ختم کر دیا جائے تو ان سرنگوں کی کوئی ضرورت باقی نہیں رہے گی۔ جنگ بندی کے لیے غزہ کے محاصرے کا خاتمہ حماس کی بنیادی شرط ہے، اور حماس کا کہنا ہے کہ یہ شرط فلسطینی عوام کی ہے۔ اسی کے ساتھ، جیسا کہ آپ نے ہماری رپورٹ میں ملاحظہ فرمایا، صہیونی حکومت کے ایک اعلیٰ پولیس افسر نے اس بات کا اعتراف کر لیا ہے کہ 3 صہیونیوں کے اغوا اور قتل کے واقعے میں حماس کا کوئی ہاتھ نہیں تھا۔ یہ ایسی حالت میں ہے کہ اس واقعے کو بہانہ بنا کے اور اس کی ساری ذمہ داری حماس پہ ڈال کے غاصب صہیونی حکومت نے غزہ پر وحشیانہ حملے شروع کیے، جس میں 960 سے زائد بے گناہ فلسطینی عوام، جن میں بڑی تعداد عورتوں اور بچوں کی ہے، شہید ہو گئے۔ غزہ کی تمام بنیادی شہری تنصیبات تباہ کر دی گئیں، اسپتالوں، اسکولوں تک کو بمباری کر کے منہدم کر دیا گیا، لیکن فلسطینیوں کو پہنچنے والے ان تمام نقصانات کے باوجود کیا صہیونی حکومت اپنے مقصد میں کامیاب ہو گئی؟ اور اس جنگ میں جیت کس کی ہوئی، فلسطین کی یا صہیونی حکومت کی؟ اس کا اندازہ اس بات سے لگایا جا سکتا ہے کہ فلسطینی رہنماؤں، حتیٰ غزہ کے عوام کے چہروں پر غم و اندوہ کے آثار تو ہیں، لیکن خوف اور وحشت کے بجائے اطمینان ہے، اور تحریک مزاحمت کے رہنما بہت اطمینان کے ساتھ جنگ بندی کے لیے اپنی شرائط پیش کر رہے ہیں۔ دوسری طرف صہیونی حکام کے چہروں پر وحشت، اور ان کے حامی امریکہ کے رہنماؤں کے چہروں پر گھبراہٹ اور پریشانی کے آثار موجود ہیں۔ ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے حصہ لیں گے بر صغیر کے ممتاز دانشور ڈاکٹر طاہر واسطی، اسلام آباد سے پروگرام میں شرکت کریں گے پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر ثاقب اکبر، اور دہلی اسٹوڈیو سے جامعہ ملیہ اسلامیہ کے پروفیسر ڈاکٹر محمد ارشد پروگرام میں شریک ہوں گے۔ تو چلتے ہیں لندن اسٹوڈیو، ڈاکٹر طاہر واسطی سے گفتگو کا آغاز کرتے ہیں۔ واسطی صاحب، السلام علیکم۔
علیکم السلام ورحمۃ اللہ۔
واسطی صاحب، غزہ میں حماس اور صہیونی حکومت کے درمیان 12 گھنٹے کی جنگ بندی پر اتفاق اور اس پر عمل شروع کر دیا گیا ہے، اس جنگ بندی کے بارے میں ہم آپ کی رائے جاننا چاہتے ہیں۔
جی شکریہ۔ جیسا کہ آپ فرما رہے تھے، جنگ بندی ہیں، اس سے پہلے بھی آپ کو معلوم ہوگا کہ چھوٹی چھوٹی سیز فائر ہوتے رہے ہیں، لیکن اس کا فائدہ اسرائیلی حکومت نے یہ اٹھایا ہے کہ وہ زیادہ تازہ دم ہو کے اپنی نئی کمک بھیج کے اور زیادہ زور سے بمباری کر کے بچوں، عورتوں اور بوڑھوں کو نشانہ بناتے رہے ہیں۔ یہ جنگ بندی جو ہے، اس کے دو پہلو ہیں۔ ایک تو پہلو یہی ہے کہ وہ دوبارہ شدت سے حملے کرتے ہیں، اور دوسری بات یہ ہے کہ وہ آپس میں سر جوڑ کے اس بات کو سمجھ رہے ہیں کہ یہ لا حاصل جنگ، سوائے اس کے کہ اس نے اسرائیل کو دنیا کے سامنے ایکسپوز کر دیا، ان کے جھوٹ کو ایکسپوز کر دیا، امریکہ کو ایکسپوز کر دیا، ان کو کچھ حاصل کر کے نہ دے سکی، نہ تو فلسطینیوں کے عزائم میں، ان کی ہمتوں میں، ان کے حوصلوں میں کوئی کمی واقع ہوئی، اور نہ ہی اسرائیل کو کوئی اپنی جیت کے آثار نظر آئے۔ وہ فلسطینیوں کو مکمل اس دھرتی سے نابود نہیں کر سکتے، وہ خود ایک غیر انسانی اور غیر قانونی وجود جو ہے، اس کو دنیا کی نظر میں قانونی وجود نہیں بنا سکتے۔ اس جنگ سے ان کو کوئی فائدہ حاصل نہیں ہوا، اور اب اسرائیل کو اس بات کا زیادہ سے زیادہ شدت سے احساس ہو رہا ہے کہ وہ پہلے ہی دنیا میں اپنے ظلم کی وجہ سے اکیلے تھے، اور صرف امریکہ اور کچھ یورپی ممالک کی مدد سے کھڑے تھے۔ آج وہ دنیا میں اور زیادہ تنہا ہو گئے ہیں، اور ان ملکوں کی عوام یقیناً اب بالکل بھی اسرائیل کے ساتھ نہیں ہے، حالانکہ ان کی حکومتیں کسی نہ کسی طرح سے اسرائیل کے ساتھ ہیں، لیکن دنیا بھر کی عوام اس وقت اسرائیل پر لان تان کر رہی ہے اور سمجھتی ہے کہ ایک ظالم ملک ہے، اور اس کے جنگ بندی اور اس کے جنگ دونوں ڈھکوسلے ہیں، اور یہ صرف اور صرف فلسطینیوں کو اپنی جگہ سے، اپنی ملکیت کے حقوق سے جو ہے دستبردار ہونے کے لیے مجبور کرنا چاہتے ہیں۔ ایسا کبھی نہیں ہو سکتا، کوئی بھی غیر قانونی بچہ کسی قانونی بچے کو مارنے سے اپنے آپ کو قانونی بچہ ثابت نہیں کر سکتا۔
بہت بہت شکریہ واسطی صاحب۔ اور اسلام آباد چلتے ہیں ڈاکٹر ثاقب اکبر۔ ثاقب اکبر صاحب، السلام علیکم۔
علیکم السلام ورحمۃ اللہ۔
جناب، رپورٹوں میں بتایا گیا ہے کہ جنگ بندی پر عمل درآمد کے ساتھ ہی اسرائیلی فوج غزہ پر زمینی حملوں کا دائرہ بڑھانے کی تیاری کر رہی ہے، کہیں اس جنگ بندی کے ذریعے اسرائیل اس تیاری کے لیے وقت تو نہیں لینا چاہتا ہے؟
میرے خیال یہ کہ اسرائیل کے بارے میں تو کوئی حسن ظن والی گنجائش ہے نہیں، اس لیے کہ اسرائیل کا جو پورا کا پورا ماضی ہے وہ اس پر شاہد ہے کہ اس کے جو مقاصد ہوتے ہیں وہ بالکل، یعنی وہ اس جنگ میں جس طرح سے اس وقت وہ اپنے آپ کو خطرے میں محسوس کرنے لگا ہے، بلکہ جنگ بندی کی عالمی سطح پر اس کی حمایت میں اپیلیں ہو رہی ہیں، اور وہ یہ سمجھتا ہے کہ کسی نہ کسی طریقے سے جو اس وقت دفاع کے وسائل ہیں حماس کے، ان تک وہ پہنچ جائے اور ان کو جو ہے وہ خاتمہ کر دے. تو میں یہ سمجھتا ہوں کہ ہمیں یہ تو سامنے رکھنا چاہیے کہ یہ جنگ بندی جو ہے اس کو اسرائیل منفی مقاصد کے لیے یوز نہ کرے. اصل بات یہ ہے کہ جو ارد گرد کے عرب ممالک ہیں وہ کیا رول پلے کر رہے ہیں، اصل بات یہ ہے کہ او آئی سی کیا کردار ادا کر رہی ہے، اصل بات یہ ہے کہ یو این او جو ہے اس سلسلے میں کیا کردار ادا کر رہا ہے. حقیقت یہ ہے کہ اسرائیل کو اس دہشت گردی سے روکنے کی بجائے یو این او کے سیکرٹری جنرل نے وہاں جا کر اسرائیل کی حمایت میں بیان دیا ہے، حالانکہ ایک عالمی ادارے کے سربراہ کے طور پر اس کی ذمہ داریاں بنتی تھیں کہ وہ اسرائیل کو جو ہے وہ ظلم سے روکے. تو میں یہ سمجھتا ہوں کہ اس جنگ بندی کے پیچھے، پہلے بھی حماس جو ہے آپ کو پتہ ہے کہ ریجیکٹ کرتی رہی ہے، یہ مختصر سا جنگ بندی کا جو انہوں نے اس کو قبول کیا ہے، تو یقینی طور پر ان کے بھی اپنے مسائل اور مشکلات ہیں، اور کون نہیں جانتا کہ 900 کے قریب جو ہے وہ شہادت تین کے اندر غزہ کے اندر ان دنوں جو ہے وہ ہو چکی ہیں، ان کا پورے کا پورا انفراسٹرکچر انہوں نے خاص طور پہ ہاسپٹلز جو ہیں ختم کر دیے گئے ہیں، ان کے پاس دوائیاں نہیں ہیں. عالمی ادارے اس سلسلے میں یہ بات لکھ رہے ہیں کہ تڑپ تڑپ کر زخمی جو ہیں وہ جان دے رہے ہیں، مصر جو ہے ان کے ساتھ اتنا بھی تعاون کرنے کے لیے تیار نہیں ہے کہ زخمیوں کو کسی طرح سے وہاں سے نکالا جائے یا ان تک جو ہے وہ دوائیاں پہنچائی جائیں. تو اس پس منظر میں اسرائیل کا کوئی بھی اقدام، میرا خیال ہے ہمیں اس کو اس طرح سے نہیں دیکھنا چاہیے کہ اس نے کوئی انسانی ہمدردی کے تحت اس طرح سے کیا ہے. وہ یقیناً پہلے بھی اس طرح کی جنگ بندیاں اپنی افواج کو تازہ دم کرنے کے لیے، نئی ڈپلائمنٹ کے لیے اور اپنی نئی سازشوں کو جو ہے وہ بروئے کار لانے کے لیے کرتا رہا ہے.
بہت بہت شکریہ. اور ہمارے دہلی اسٹوڈیو میں جامعہ ملیہ اسلامیہ کے ڈاکٹر محمد ارشد صاحب موجود ہیں. ارشد صاحب السلام علیکم. جناب، امریکی وزیر خارجہ جان کیری نے ایک ہفتے کی جنگ بندی کی تجویز پیش کی ہے. جان کیری نے جو جنگ بندی کی تجویز پیش کی ہے اس میں بتایا گیا ہے کہ یہ تجویز رکھی گئی ہے کہ حماس اسرائیلی علاقوں پر اپنے میزائلی حملے بند کر دے، اور اس کے ساتھ ہی اسرائیل غزہ پر ہوائی حملے بند کر دے، لیکن غزہ کی سرحدوں پر اسرائیل کی فوجیں باقی رہیں گی، اور اسی کے ساتھ اسرائیلی افواج سرنگوں کو ختم کرنے کے لیے ان سرنگوں پر حملے جاری رکھیں گی. اس تجویز کے بارے میں آپ کیا کہیں گے؟
دیکھیے، سب سے پہلے تو ہمیں یہ جاننا چاہیے کہ امریکہ سے ہمیں کوئی خوش امیدی کبھی بھی نہیں رکھنی چاہیے. امریکہ سب سے زیادہ اسرائیل کو سپورٹ کرنے والا ملک ہے. ابھی حال ہی میں جب اسرائیل کی مذمت کرنے کی بات آئی تو یونو کی کونسل میں جو ہے ہیومن رائٹس کی، اس میں جو ہے امریکہ ایسا ملک تھا جس نے کہ اس کی مخالفت کی. 10 یورپین ممالک نے اس کی مخالفت کی، بقیہ جو ہے نے اس کی حمایت کی. تو امریکہ سے کسی خیر کی امید رکھنا یہ ہماری خوش خیالی ہوگی. البتہ یہ ہے کہ اس طرح کی جنگ بندی سے کوئی حماس کو یا فلسطینیوں کو کوئی فائدہ ہوگا تو اس کا بھی ہمیں کوئی، اور شاید یہی وجہ ہے کہ حماس نے اس کو ریجیکٹ بھی کر دیا تھا، کیونکہ اس کے نتیجے میں حماس کی جو قوت ہے، جو طاقت ہے، اس کو جو ہے اسرائیلی فوجی جو ہے نقصان پہنچاتے رہیں گے، اور حماس کا جو دفاعی نظام ہے تھوڑا بہت اس کو بھی جو ہے وہ ختم کر دیں گے، اور اس کے نتیجے میں فلسطینیوں کے مصائب اور مشکلات بہت زیادہ بڑھ جائیں گے. تو اسرائیل جو ہے اس موقع پر ہم کہہ سکتے ہیں کہ امریکہ کے توسط سے ایک طرح کا فائدہ اٹھانا چاہ رہا ہے کہ زیادہ سے زیادہ हमास को या फिलिस्तीनियों को ख़त्म कर दिया जाए, और इसी मकसद से शायद जान केरी ने ये तजवीज़ पेश की थी। और मुझे एक तरह से कहना चाहिए कि हमास की दानिशमंद क़यादत ने भी इसको कबूल करने से इनकार कर दिया, क्योंकि इससे सिवाय फ़िलिस्तीनियों के नुकसान के और कुछ नहीं होगा इस तरह की तजवीज़ से। हाँ, ये जो 12 घंटे का अभी जो है जंगबंदी का मुआहदा हुआ थोड़ा सा, उससे जो है ठीक है इसराइल अपना जो है फ़ायदा उठाना चाहेगा और वो उठाएगा, मगर ये कि जो वहाँ पे कैजुअल्टीज़ हैं, जो ज़ख्मी हुए हैं लोग हज़ारों की तादाद में, उन लोगों को जो दवाएं नहीं मिल रही और दूसरी चीज़ें नहीं मिल रही हैं, उनको शायद जो है अस्पतालों तक पहुंचाने या उन तक दवाएं और दूसरी ज़रूरियात की चीज़ें पहुंचाने में जो है शायद हमास को कुछ फ़ायदा मिले और फिलिस्तीनियों को कुछ जो है शायद इससे राहत मिलेगी।
बहुत बहुत शुक्रिया। और नाज़रीन, अगला सवाल हम ताहिर वास्ती के बजाय साकिब अकबर साहब से करना चाहेंगे, इसलिए कि हमें बताया गया है कि साकिब अकबर साहब को कहीं जाना है और वक्त उनके पास कम है। साकिब अकबर साहब, जॉन कैरी की जंगबंदी की जो तजवीज़ है, इसके बारे में हम आपकी राय जानना चाहेंगे, और इसी के साथ ये भी कि इस तजवीज़ की वकालत तुर्की के वज़ीर आज़म और मिस्र के सदर की जानिब से, यानी मिस्र की हुकूमत और तुर्की की हुकूमत की जानिब से बहुत ज़्यादा इस तजवीज़ की वकालत की जा रही है। जी जनाब, साकिब अकबर साहब जी, वास्ती साहब जनाब, यही सवाल मैं आपसे करना चाहूँगा कि खुद ये जान कैरी की जो तजवीज़ है, इसको आप किस नज़र से देखते हैं? क्या ये इस काबिल है कि इसको फ़लस्तीनी क़यादत कबूल करे और इससे फ़लस्तीनियों को कुछ फ़ायदा पहुँच सकता है?
जी बेरी, जैसा कि आप फरमा रहे थे, ये तजवीज़ अमरीका ने जो है वो फॉरवर्ड की है, और इस तजवीज़ ये बायस तजवीज़ है। इस तजवीज़ का फ़ायदा फ़लस्तीनियों को किसी सूरत भी नहीं पहुँचता। जैसा कि मुझसे पहले तजिया नगार फरमा रहे थे कि इस तजवीज़ का मतलब ये है कि इसराइली जो फौज है वो किनारों पे खड़ी रहेगी और फिजाई हमले बंद हो जाएंगे। भाई, फिजाई हमले जो गज़ा है उनके लोग तो फिजाई हमले कर ही नहीं सकते, तो फिजाई हमले तो सिर्फ और सिर्फ जो है वो कर रही है इसराइल की हुकूमत। ये जो रॉकेट लॉन्च करते हैं, सो कॉल्ड रॉकेट, जिनको उनका अपना सिस्टम रोक लेता है, जिससे कोई कैजुअल्टी नहीं होती, इसको ये रुकवा देंगे तो जंग यहां से खत्म हो गई। तो बाकी जो चीज रह गई वो ये रह गई कि इसराइल का कत्लेआम जो है जमीनी हमलों की सूरत में और गजा के मुहासरे की सूरत में, गजा पे जो खुराक ना पहुंचने की सूरत में, गजा पे दवाइयां ना पहुंचने की सूरत में, इस किस्म का जो कत्लेआम है वो फलस्तीनियों का जारी रखे, और जो छोटी मोटी डिफेंस हमास के पास है वो डिफेंस को ख़त्म कर दिया जाए। तो ये बिल्कुल जंगबंदी का मुआहदा नहीं है और जंगबंदी की प्रपोजल नहीं है, ये फ़लस्तीनियों को का कत्लेआम इस सूरत में करने की बात की जा रही है, जिसमें फ़लस्तीनियों को उसका जो रिस्पॉन्स है उससे भी रोक दिया जाए। फ़लस्तीनी जो हैं वो अपने दिफा और जो छोटा मोटा दिफा वो कर सकते हैं उससे भी महरूम हो जाएँ और वो अपने कत्लेआम पर जो है राज़ी हो जाएँ। तो हमास की क़यादत ने बहुत बेहतरी से इसको रिफ्यूज़ किया है। और तीसरी अहम बात इसमें यह है, मेहदी शराफत के इस तजवीज़ को जब बनाया गया तो इसमें जो पार्टीज़ हैं उनसे तो मशावरत ही नहीं की गई, हमास को बुलाया ही नहीं गया। जो मिस्र की हुकूमत है वो हमास से बात नहीं करना चाहती, इसराइल हमास से बात नहीं करना चाहता, अरब लीग हमास से बात नहीं करना चाहती। भाई, हमास से आपकी लड़ाई है, हमास से आप बात नहीं करना चाहते, तो आप किस तरह से ये तजवीज़ बना रहे हैं, ये किस किस्म की प्रपोजल है? तो जाहिर है ये एक यकतरफा प्रपोजल है, और यकतरफा प्रपोजल पर फ़लस्तीन की आवाम और फ़लस्तीन के लीडर किसी सूरत भी इस बात की इजाज़त नहीं दे सकते कि वो अपनी आवाम के कत्लेआम पर राज़ी हो जाएं और जो छोटा मोटा जो दिफा का हक उनके पास है या जो छोटा मोटा असला है उसको भी इस्तेमाल ना करें और सिर्फ अपने कत्ल पर राज़ी होकर बैठ जाएं। तो ये फ़लस्तीन की क़यादत का बहुत ही अकलमंदाना फैसला और दानिशवराना फैसला है, और इस यकतरफा प्रपोजल को सिवाय डिसमिस करने के, आउटराइट रिजेक्ट करने के और कोई हल था ही नहीं उनके पास।
जी बहुत बहुत शुक्रिया। साकिब अकबर साहब, जनाब जॉन कैरी की जो जंगबंदी की तजवीज़ है ये आपके पेश नज़र होगी, इस तजवीज़ की वकालत मिस्र और तुर्की की हुकूमत से बहुत ज़्यादा की जा रही है, और इसी सिलसिले में तुर्की के वज़ीर आज़म ने खालिद मशअल से वहाँ कतर जाके मुलाकात भी की है, तो मिस्र और तुर्की इस तजवीज़ की इतनी वकालत क्यों कर रहे हैं?
मेरे ख्याल है
جی ثاقب اکبر صاحب سے رابطے میں پرابلم ہے. جی ڈاکٹر محمد ارشد صاحب، ارشد صاحب یہی سوال ہم آپ سے کرنا چاہیں گے.
جی اچھا میں نے سن لیا آپ کا سوال.
جی
مصر سے یا ترکی سے کوئی بہت زیادہ ہمیں امید نہیں رکھنی چاہیے، وہ حمایت ہی کریں گے. مصر کے بارے میں ہمیں معلوم ہے کہ وہ امریکہ کا ایک طرح سے زرخرید غلام ہے. ترکی بھی نیٹو میں شامل ہے. ٹھیک ہے، ادھر غزہ کے حوالے سے ترکی کی حکومت نے کچھ فلسطین کی حمایت میں اسٹیٹمنٹس وغیرہ دیے تھے، کچھ امداد وغیرہ بھی کی ہے، مگر یہ کہ اس سے بھی جو ہے چونکہ نیٹو میں وہ ایک طرح کا پابند ہے، تو اس سے یہ امید رکھنا کہ وہ جو ہے فلسطینیوں کے حق میں کوئی بہت بڑا جو ہے اسٹینڈ لے گی شاید جو ہے ہمارے لیے مناسب نہیں ہوگا یہ سوچنا. اس لیے جو ہے یہ دونوں ممالک جو ہے اس میں جو ہے حمایت کر رہے ہیں جان کیری کی. ایون قطر بھی جو ہے کسی نہ کسی حد تک جو ہے اس کے سپورٹ میں ہے. بلکہ میرا تو خیال یہ تھا کہ اگر واقعتاً سنجیدگی کے ساتھ اس مسئلے کو حل کرنا ہے، جنگ بندی کرانی ہے، تو اس میں جو ہے اولین تو جو ہے حماس کی قیادت کو انوالو کرنا ہوگا. اس کی بات اس کو بات چیت میں بغیر شامل کیے جو ہے ہم کوئی کسی نتیجے پر شاید نہیں پہنچ سکتے. اس کے ساتھ ساتھ علاقے کی ایک بڑی قوت ہے ایران، اور جو کہ بہرحال ایران جو ہے حماس کے یا فلسطینیوں کے کاز کے لیے جو ہے اوپنلی جو ہے اس پورے خطے میں اگر کوئی ملک بولتا رہا ہے تو ایران ہے. اس کو شامل نہ کرنا، وہ جو ہے فلسطینیوں پہ کچھ اثرات بھی رکھتا ہے اپنے، تو ایران کو اصلاً اس طرح کی بات چیت میں جو ہے ہمیں شامل کرنا چاہیے تھا اگر واقعتاً جو ہے کچھ سنجیدہ ہم ہیں اس کے بارے میں. مگر یہ کہ مجھے نہیں لگتا کہ ایران کو اس میں شامل کیا جائے گا یا جو ہے اس طرح کے کسی اور ملک کو اس میں شامل کیا جائے گا، بلکہ جو ہے اپنے جو پپیٹ ملک ہیں ان کے ذریعے ہی جو ہے اس طرح کی تجویز کو شاید نافذ کرنے یا تھوپنے کی کوشش کی جائے گی. اب یہ فلسطینی قیادت پر ہے کہ وہ اس کا کس قدر تحمل کر پاتی ہے، وہ کہاں تک جو ہے اس کو جو ہے ایک طرح سے سہار پاتی ہے، کیونکہ اس کی بھی کچھ لمیٹیشنز ہیں، وہ کہاں تک اپنے ریجیکشن کے اوپر قائم رہے گی اس کے بارے میں جو ہے اسی کو فلسطینی قیادت کو فیصلہ کرنا ہے. بہرحال ابھی تک فلسطینی قیادت کا جو اسٹینڈ ہے وہ لائق ستائش ہے، لائق مبارکباد ہے کہ انہوں نے اتنی مشکل حالات کے باوجود اپنے اسٹینڈ پر وہ لوگ قائم ہیں اور انہوں نے خود کو جھکنے نہیں دیا ہے.
بہت بہت شکریہ واسطے صاحب. جی ثاقب اکبر صاحب سے رابطہ ہوا. جی جی ثاقب اکبر صاحب
آواز میری آ رہی ہے آپ؟
جی جی بالکل آپ کی آواز آ رہی ہے جناب. یہ جو خالد مشعل صاحب نے یہ فرمایا ہے کہ ہم جنگ بندی کے مخالف نہیں ہیں، جنگ بندی کی کوئی بھی متوازن معقول اور منصفانہ تجویز اگر پیش کی جائے گی تو ہم اس کو ہرگز مسترد نہیں کریں گے، لیکن ایسی کوئی تجویز بھی ہم قبول نہیں کریں گے جو غیر متوازن ہو اور فلسطینیوں کے نقصان میں ہو. تو کم سے کم مسلمان ملکوں سے تو یہ امید رکھنی چاہیے کہ وہ ایسی کسی تجویز کی وکالت نہیں کریں گے جو فلسطینیوں کے نقصان میں ہو، جو غیر منصفانہ ہو، اور وہ کوشش یہ کریں گے کہ جنگ بندی کی ایک منصفانہ تجویز، منصفانہ معاہدہ پیش کیا جائے. اس سلسلے میں ترکی اور مصر کے کردار کے بارے میں آپ کیا کہیں گے؟
جی آپ تک جی میری آواز پہنچ رہی ہے؟
جی ہاں بالکل آ رہی ہے.
میں یہ سمجھتا ہوں کہ مصر کا سیسی گورنمنٹ پہلے ہی حماس کو ایک غیر قانونی تنظیم قرار دے چکی ہے، لہذا مصر تو پارشل ہے، مصر تو امپارشل نہیں ہے اس مسئلے میں. وہ
جی جناب اسلام آباد سے جی پرابلم ہے. واسطی صاحب آپ کیا کہیں گے اس بارے میں؟ مصر نے حماس کو غیر قانونی قرار دے دیا ہے، وہ پارشل ہے، امپارشل نہیں ہے. ترکی کے بارے میں آپ کیا کہیں گے؟
جی ہاں ترکی تو جیسا کہ ہم اپنے پہلے پروگراموں میں تجزیہ کرتے رہے ہیں، ترکی تو اس وقت زیادہ سے زیادہ یہ کوشش کر رہا ہے کہ کسی طرح سے وہ اسرائیل کی آنکھ کا تارا بن جائے. टर्की याद रखना चाहिए हमें आलमी पर्सपेक्टिव में, और इस चीज़ों को उनके अगर हम पर्सपेक्टिव में सही उसमें देखें, सयाक व सबाक में देखें, तो टर्की वो मुल्क है जिसने थ्रू आउट जो आज आइसिस बनी हुई है इसकी हिमायत करी है, और आइसिस की हिमायत इसी तरह इसराइल ने की है। टर्की वो मुल्क है जिसने ब्रदरहुड की मुखालफत की है, और ब्रदरहुड की मुखालफत हम जानते हैं इसराइल ने भी की है। टर्की इस वक्त मुकम्मल तौर पर यह कोशिश करता है, उसकी हुकूमत ये कोशिश करती है कि हर वो कदम उठाया जाए जिससे वो इसराइल का फेवरेट चाइल्ड बने। टर्की वो कोशिश करता है जिससे वो मगरबी ममालिक की हुकूमतों पर यह साबित करे कि वो उनसे ज्यादा मगरबी है और वो उनसे ज्यादा जो है सहूनी इंटरेस्ट को वॉच कर सकता है। तो इसलिए और इस वक्त हम और आप जानते हैं कि इस इजिप्ट की जो हुकूमत है वो सोचो विचार कर रही है, परेशान हो गई है ईरान की इस ऑफर से कि हम जो जहाज हैं दवाइयों से भरे हुए जो हम गजा में भेजना चाहते हैं, जो जान बचाने वाली दवाइयां हैं, हमें कम से कम उन दवाइयों को और गजा को वहां पे पहुंचाने की इजाजत दी जाए। तो मिस्र की हुकूमत इस बात पर भी परेशान है कि आया ये इजाजत दी जाए या इजाजत नहीं जाए ना दी जाए, इस पर मुकम्मल सिफारतकारी हो रही है, और इस सोचो विचार के अंदर जितने बेचारे जख्मी हैं वो मर जाएं, बच्चे मर जाएं, चीखते चलाते हुए औरतें मर जाएं, उनको इससे कोई सरोकार नहीं। तो ये जो दो हुकूमतें इस वक्त हैं इनकी अपनी एग्जिस्टेंस इस बात की इस बात को चाहती है कि वो अमेरिका की और इसराइल की पुष्तपनाही हासिल करें। तो जाहिर है यही दोनों मुल्क जो है इस वक्त इकट्ठे हो जाएंगे और वो ये कोशिश करेंगे कि हम अपने जिसे कहते हैं नंबर्स की गेम में गैलरी प्ले करें और ये साबित करें कि हम इसराइली इंटरेस्ट को इस खत्ते में इसराइलियों की तरह जो है वो लुक आफ्टर करेंगे, उनका ख्याल रखेंगे। तो इसलिए ये सर जोड़कर बैठ गए हैं, यहाँ तक कि अरब लीग भी आप देखिएगा कि उनसे भी हमें कोई उम्मीद नहीं है। फिर वही परिटेक्स्ट में अगर हम देखें इसको सयाक व सबाक में देखें तो सऊदी अरब की हुकूमत वही थी जिसने कहा था कि हम इसराइली तैयारों को ऑयल भी मुहैया करेंगे और एयर स्पेस भी देंगे अगर वो ईरान पर जाके बमबारी करेंगे। तो ये तमाम जो खित्ते के बाकी लोग हैं ये इसराइल को जहनी और नजरियाती तौर पर तस्लीम कर चुके हैं और समझते हैं कि इसराइल की जो एग्जिस्टेंस है, जो ऑक्यूपेशन है, जो पोजेशन है वो राइटफुल है, और बेचारे जो गजा की आवाम जो पिस रहे हैं वहां पे जो ज्यादती और जुल्म हो रही हैं वो शायद फलस्तीनियों की अपनी पैदा करता है। तो इन ममालिक से हमें कोई उम्मीद नहीं कि ये फलस्तीनी आवाम का, वहां की औरतों बच्चों का और मजलूमियत का साथ देंगे, ये जालिमों का साथ देंगे, शायद इनकी अपनी जहनीत जुल्म की जहनीत है।
बहुत बहुत शुक्रिया, और नाज़रीन यहाँ हम एक ब्रेक लेंगे और इसके बाद प्रोग्राम जारी रखेंगे। जी हाँ नाज़रीन, गज़ा की जंग के बारे में गुफ्तगू हो रही है, और आप जानते हैं कि गज़ा की जंग का सिनारियो तैयार किया गया 3 सहूनियों के अगवा और उनके कत्ल के मशकूक वाक़े को बुनियाद बनाकर। इस वाक़े का इल्ज़ाम गासिब सहूनी हुकूमत ने हमास पर लगाया और गज़ा पर हमले शुरू कर दिए। अब इसराइल के एक पुलिस अफसर ने ऐलान किया है, बल्कि एतराफ़ किया है कि इस वाक़े में हमास का कोई हाथ नहीं था। चलते हैं दिल्ली स्टूडियो। जी अर्शा साहब, जनाब 3 सहूनियों के अगवा और कत्ल का इल्ज़ाम हमास पे लगा के गज़ा पर हमले शुरू किए गए, और अब इसराइल के एक पुलिस अफसर ने एतराफ़ किया है कि इस वाक़े में हमास का कोई हाथ था ही नहीं, क्या कहेंगे आप इस बारे में?
मैं शायद पहले दिन से मेरा अंदाज़ा था, बल्कि मैंने अपने एक राइटअप में अभी जल्दी लिखा भी था कि ये सारी प्लानिंग जो है हमास को गज़ा को जो है ख़त्म करने के लिए की गई थी। पहले जो है खुद जो है इजरायली एजेंट्स हो सकते हैं या इजरायली जो है कुछ ऐसे जो है क्या कह सकते हैं कि अफराद हो सकते हैं जिन्होंने के जो है पहले अपने आदमियों का जो है अगवा किया, उन्हें ख़त्म किया और उसका इल्ज़ाम जो है हमास पे धरा, और आज जो है इसकी तस्दीक भी हो गई। खुद एक इसराइली पुलिस अफसर ने इसका एतराफ़ किया कि जो है हमास का उससे कोई ताल्लुक नहीं है। हमास ने भी पहले दिन से डिनाई किया। फिलिस्तीनियों की एक अच्छी बात है कि वो जो है जब भी कोई इकदाम करते हैं तो उसको छुपाते नहीं हैं, वो उसका एतराफ़ करते हैं कि हाँ हमने यह काम किया, वो खुलेआम इसका ऐलान करते हैं। और इस मामले में उन्होंने कुछ नहीं किया था, जबकि उसके बरक्स जो है इसराइल का जो रवैया रहा है वो जाहिर सी बात है कि इसराइल के बारे में ये कहना ज़्यादा सही है कि जुल्म, बर्बरियत और नाइंसाफ़ी के वजूद को जो है अगर किसी एक मुल्क की सूरत में आपको देखना हो तो वो इसराइल की सूरत में आप बड़ी आसानी के साथ देख सकते हैं। तो इसराइल ने जो है उस मौके को, उसकी प्लानिंग की और उसका जो है फ़ायदा उठाया और उसके नतीजे में जो है रमज़ान के महीने में फिलिस्तीनियों पर ज़िंदगी को तंग किया। गज़ा में जो कि हमास का एक मजबूत जो है गढ़ है और जहां से कि इसराइल को सबसे ज़्यादा ख़तरा हो सकता है एक तरह से, और जहां से फिलिस्तीनी हमायत सबसे ज़्यादा जहां पर है, जाहिर सी बात है कि उसको जो है ख़त्म करने के लिए उसको पहले ही से मुआसरा किए हुए हैं। वहां पे जो है गजाई अजनास नहीं जा सकती, तामीरात के सामान नहीं जा सकते, और अब तो हद ये हो गई है कि दवाएं, ट्रक सैकड़ों की तादाद में ट्रक जो है रफा पे मिस्र के साथ खड़े हुए हैं, मगर ये कि वहाँ से जो है वो गज़ा में नहीं जा सकते। मिस्री हुकूमत ने जो है इसराइल के इशारों पे जो है उनको रोक रखा है कि किसी तरह जो है फिलिस्तीनियों का अज़्म और हौसला टूटे, मगर ये कि फिलिस्तीनी क़यादत बहरहाल उसने जो है हौसले से और हिम्मत से काम लिया है और उसने खुद को जो है साबित कदम रखा है और अभी तक जो है वो इसराइल के सामने या इसराइल के एजेंटों के सामने जो कि तरह तरह की जो है तजवीज़ें लेकर के आ रहे हैं उनके सामने जो है घुटने नहीं टेके हैं, जो कि एक अच्छी बात है। और मेरा ख्याल है कि हमास को, हमास की क़यादत को अपने स्टैंड पर कायम रहना चाहिए उस वक्त तक जब तक कि फ़िलिस्तीनियों को उनके सारे जायज़ हकूक न मिल जाएँ।
जी बहुत बहुत शुक्रिया वासी साहब। जनाब, जिस मशकूक वाक़े को बहाना बना के हमास पर वहशियाना हमले किए गए, 1,000 के करीब बेगुनाह फ़लस्तीनियों को, औरतों को और बच्चों को शहीद कर दिया गया, 6,000 से ज़ायद अफराद को ज़ख्मी कर दिया गया, गज़ा की तमाम शहरी तनसीबात को तबाह कर दिया गया, स्कूलों और अस्पतालों पर बमबारी कर दी गई, अब इसराइल इस बात का एतराफ़ कर रहा है कि उस वाक़े में हमास का कोई हाथ नहीं था, तो ये जो कुछ हो गया इसका ज़िम्मेदार कौन है, इसका कौन जवाब देगा?
जी हाँ बिल्कुल, इसका जवाब नेतन्याहू को देना चाहिए, इसका जवाब इसराइल की हुकूमत को देना चाहिए, इसका जवाब जो है उस दोगले प्रोपेगंडे करने वाली मशीनरी को देना चाहिए। आपको और हमें याद होगा कि इसी प्रोग्राम में हमने कहा था कि अभी तक इस बात का कोई सबूत वाज़े नहीं आया सामने कि इन तीन लोगों को किसने मारा, इस बात का कोई, बल्कि इसमें जो शकूक और शुभात पैदा हो रहे थे मेहदी शराफत, वो ये पैदा हो रहे थे कि जो कैसेट थी, जो उनके पास रिकॉर्डिंग मौजूद थी बच्चों के अगवा की, वो रिकॉर्डिंग 3 दिन तक इसराइली हुकूमत ने छुपा के रखी। उस रिकॉर्डिंग में इन्होंने कहा कि हमारे पास सबूत मौजूद हैं जिससे ये साबित होता है कि उनको हमास ने अगवा किया है। जब वो रिकॉर्डिंग सामने आई तो उससे पता लगा कि वो अगवा नहीं हुए थे, जिस वक्त वो पकड़े गए थे उसी वक्त उनको कत्ल कर दिया गया था। उस रिकॉर्डिंग में उनकी आवाज़ के बाद जब वो ये कह रहे थे कि शायद हमें अगवा किया गया है, उसके फौरन बाद गोलियां चलने की आवाज़ आई और उनको कत्ल कर दिया गया। अभी इसकी इन्वेस्टिगेशन नहीं हो पाई थी कि जब उन लोगों की लाशें मिली तो नेतन्याहू ने उन तीनों के जनाजों के साथ खड़े होकर न सिर्फ हमास पर जो है वो इल्ज़ाम आयद किया, एक मुल्क के वज़ीर आज़म को जिसके पास प्रसिशन और सर्जिकल ऑपरेशन की हमेशा बातें करते हैं, जिनके पास दुनिया का जो है ऐसा मवासलाती निज़ाम है जो हर टेक्स्ट जो एक फ़लस्तीनी दौर से फ़लस्तीनी को करता है या शायद यूरोप में एक यूरोपियन दूसरे यूरोपियन को करता है उस टेक्स्ट का जो है कंटेंट आ जाता है, वो लोग जो दुनिया की तमाम की जासूसी करते फिरते हैं, उन तमाम इन तमाम चीज़ों के होते हुए वो जब ये बात कहें कि हमारे पास सबूत मौजूद है कि हमास इसके पीछे है और उन जनाजों को एक प्रोपेगंडा बनाएं और उन बेचारे बच्चों को प्रोपेगंडा बनाएं और ये कहें कि इन बच्चों का हम बदला लेंगे, तो आप उन बच्चों का बदला नहीं ले रहे, आप अपने सियासी अजायम को तकमील पे पहुंचाना चाहते हैं, जिसमें आपकी हुकूमत के वजीर ने यह कहा था कि हम फलस्तीन को, गजा को मिडल एजेस में धकेल देंगे, हम इनके साथ वो सलूक करेंगे जो यहूदियों के साथ हिटलर ने किया था। जब आपकी अपनी हकूमती कैबिनेट के लोग गजा के मुतालिक ये सोच रखते हैं تو آپ کو جو بھی بہانہ ملے گا آپ اس بہانے پر عمل کریں گے. تو یہ شکوک و شبہات یہ تھے کہ اسرائیلی حکومت خود اس میں ملوث ہے, اسی وجہ سے اس ٹیپ کو چھپایا گیا, اسی وجہ سے آپریشن یہ جو پروٹیکٹیو ایج ہے اس کو شروع کر دیا گیا, اور آج یہ بات روز روشن کی طرح آیا ہو گئی. پہلے سے جیسے لوگ کہہ رہے تھے کہ اس کے پیچھے شاید ان کے کوئی اپنے ایجنٹ تھے, شاید اپنے لوگ تھے جنہوں نے ان کو مارا تاکہ یہ خود اسرائیلی حکومت اپنی فوج کو اپنی عوام کو قائل کرے کہ ہمیں جا کر دوبارہ غزہ پر حملہ کرنا چاہیے اور ان نہتے فلسطینی بچوں عورتوں کو ماریں. ان کے یہاں تک کہ یونائٹڈ نیشن کے سکول پر حملہ کیا انہوں نے, ہسپتالوں پر حملہ کیا. تو یہ تو بات ثابت ہو گئی کہ اس کے پیچھے حماس نہیں تھا. جیسا کہ مجھ سے پہلے صاحب فرما رہے تھے کہ حماس میں جہاں بہت ساری اور اچھی باتیں ہیں, ایک ہی اچھی بات ہے کہ وہ اپنا جو کام کرتے ہیں اس کو قبول کرتے ہیں. حماس نے اس کی ذمہ داری قبول نہیں کی تھی اور آج ثابت ہو گیا کہ خود ان کے لوگ اعتراف کر رہے ہیں کہ حماس اس کے پیچھے نہیں تھی. تو اب یہ جو 900 سے زیادہ لوگ مارے گئے ہیں جیسے آپ فرما رہے ہیں, 6000 سے, کیا ان کی یہ زندگی واپس لا سکتے ہیں؟ کیا یہ ان کو کسی طرح سے کمپنسیٹ کر سکتے ہیں؟ ان کی کمپنسیشن صرف ایک اور ایک صورت میں ہو سکتی ہے کہ جو غاصبانہ قبضہ انہوں نے فلسطینیوں کی جگہ پر کیا ہوا ہے, تمام دنیا کے انسان جن کے اندر ذرا سی بھی انسانیت موجود ہے وہ اپنی آواز اٹھائیں, جو اسلحہ اٹھا سکتے ہیں اسلحہ اٹھائیں, جو قلم اٹھا سکتے ہیں وہ قلم اٹھائیں, اور مظلوموں کی حمایت کریں اور فلسطینیوں کی زمین جو ہے وہ غاصبوں سے واپس لے کر دیں انہیں.
بہت بہت شکریہ محمد ارشد صاحب. جس طرح سے غزہ پر حملے کی تیاری کی گئی اور ایک مشکوک واقعہ وجود میں لایا گیا اور اس کو بہانہ بنا کے حملہ شروع کیا گیا, اس سے بالکل صاف اور واضح ہے کہ یہ پری پلان سارا واقعہ تھا, پہلے سے اس کو منصوبہ بندی کی گئی اور منصوبہ بندی کے ساتھ کچھ خاص اہداف کے حصول کے لیے غزہ پر حملہ کیا گیا. ان اہداف کے حصول میں صہیونی حکومت کتنی کامیاب ہو سکی؟
میرا خیال ہے کہ اسے کچھ بہت زیادہ کامیابی نہیں ملی ہے. بلا شبہ جو ہے کیجولیٹیز ہوئی ہیں, لوگ مارے گئے ہیں, شہید ہوئے ہیں, بڑی تعداد میں, ہزاروں کی تعداد میں لوگ زخمی ہوئے ہیں. انفراسٹرکچر جو ہے غزہ پٹی کا پورا تقریباً جو ہے انہوں نے برباد کر دیا ہے, یہاں تک کہ اسکولوں اور اسپتالوں کو بھی جو ہے انہوں نے نہیں بخشا ہے بمباری سے. ایون جو ہے جو اقوام متحدہ کے اسکول تھے یا ان کی نگرانی میں جو ہسپتال چل رہے ہیں ان پر بھی بمباری کی ہے تاکہ فلسطینیوں کو زیادہ سے زیادہ نقصان پہنچائیں. مگر یہ کہ اسرائیلی سب کچھ کر سکتے ہیں, ٹھیک ہے غزہ کو جو ہے صفحہ ہستی سے مٹا دیں, لیکن فلسطینیوں کے عزم کو, ان کے حوصلے کو, ان کی جو ہے آزادی اور خود مختاری کی جو چاہت ہے, شاید اس کو جو ہے یہ لوگ کبھی بھی شکست نہیں دے پائیں گے, اور اس میں ابھی تک یہ ناکام ہیں. فلسطینی قیادت, خاص طور سے حماس کی قیادت, جس طرح سے جو ہے ان شدید حملوں کے باوجود, اتنی زیادہ نقصانات اور اتنی مشکلات کے باوجود اپنے اسٹینڈ پر جمی ہوئی ہے, اور جس طرح جو ہے وہ باتیں کر رہے ہیں اور جس طرح انہوں نے دفاع کیا ہے کچھ نہ ہوتے ہوئے, تقریباً ظاہر سی بات ہے ان کے پاس چھوٹے موٹے راکٹوں کے علاوہ اور کچھ بھی نہیں ہے, مگر اس کے باوجود جو ہے انہوں نے اسرائیل کا مقابلہ کیا ہے اور اس میں بڑی حد تک کامیاب ہیں وہ. اسرائیلی جو ہے سب کچھ کے باوجود جو ہے زمینی جنگ کے لیے جو ہے غزہ میں داخل ہوتے ہوئے گھبراتے ہیں. وہ جو ہے اپنے آپ کو صرف سرحدوں تک محدود رکھے ہوئے اور اس کے آگے پوری اپنی جو ہے ایک طرح سے کہیں گے فوجی آرمڈ جو ہے گاڑیاں اور جو ہے جتنی توپیں, جتنے میزائل, جتنے ٹینکس ہو سکتے ہیں وہ سب لگا رکھے ہیں. اس کے باوجود جو ہے وہ اندر داخل ہونے سے گھبرا رہے ہیں. تو ظاہر سی بات ہے کہ اس سے جو ہے جو وہ مقاصد حاصل کرنا چاہتے تھے, جو فائدہ اٹھانا چاہتے تھے, ابھی تک اس میں انہیں کامیابی نہیں ملی ہے. اور میرا خیال ہے کہ حماس کی جو ہے دانشمند قیادت جو ہے انہیں اس بات کی ہرگز ہرگز اجازت نہیں دے گی.
بہت بہت شکریہ واسطی صاحب. اس جنگ کا فاتح کون ہے؟
اس جنگ کا فاتح حوصلہ ہے, اس جنگ کا فاتح ہمت ہے, اس جنگ کا فاتح ڈٹرمینیشن ہے, اس جنگ کی فاتح وہ فلسطینی عوام ہیں جنہوں نے اس بات کا فیصلہ کر رکھا ہے کہ وہ اپنے خون سے اسرائیل کے ناپاک وجود کو پاک نہیں ہونے دیں گے. وہ یہ ثابت کرتے رہیں گے, ان کا ہر بچہ یہ ثابت کرتا رہے گا, ان کی ہر موت یہ ثابت کرتی رہے گی, उनकी हर औरत जो जख्मी हो रही है या शहीद हो रही है वो ये साबित करती रहेगी, वो दुनिया में जहां जहां हैं अपने वजूद से ये साबित करते रहेंगे कि हम मजलूम हैं, हम जो हैं मुस्तजफ लोग हैं, हमारी जमीन पर कब्जा कर दिया गया, हमें हमारे घरों से निकाल दिया गया, हमारे बच्चों और औरतों को शहीद कर दिया गया, हम तुम्हारे जुल्म और सितम का सबूत हैं, और जब तक ये सबूत जिंदा है ये सबूत फाते है, और इसके फाते जालिम कभी नहीं हो सकता, वो मजलूम फाते है जो इस जंग में जुल्म का शिकार हो रहा है।
जी बहुत बहुत शुक्रिया अरशद साहब, हमारे पास वक्त कम रह गया जनाब, 3 मिनट का वक्त हमारे पास है। सहयोनी हुकूमत ने तकरीबन 1,000 फलस्तीनियों को शहीद कर दिया, 6,000 को जख्मी कर दिया, बुनियादी ढांचा गज़ा का तबाह कर दिया, लेकिन इसके बावजूद अगर देखें तो फलस्तीनी रहनुमाओं और उनके फलस्तीनी अवाम के चेहरों पर गम व अंदोह के आसार तो हैं, लेकिन घबराहट, वहशत, बेचैनी और अदम इत्मीनान नहीं है। इत्मीनान के साथ फलस्तीनी रहनुमा जंगबंदी के लिए अपनी शरायत पेश कर रहे हैं, इसके बरक्स इसराइली रहनुमाओं के चेहरे पर वहशत, वजह क्या है?
देखिए, जो जालिम होता है वो हमेशा वहशत में रहता है, हमेशा डरता रहता है, क्योंकि उसे पता है कि मैं जुल्म कर रहा हूँ। इसलिए जो है इसराइल में सारी घबराहट है, सारी जो है एक तरह से दहशत है, वो जो है हर वक्त उन्होंने आयरन डोम तैयार कर लिया, उसके बावजूद जो है वो छोटे मोटे रॉकेटों से जो है फिलिस्तीनियों के घबराते हैं, डरते हैं, और उनकी रात की नींदें हराम रहती हैं। जो उनकी अंदरूनी रिपोर्ट्स हैं वो ये है कि एक तरह से पूरी इसराइली कौम जो है, उनकी नई नस्ल जो है वो खौफ का, दहशत का शिकार होकर के रह गई है, और जो है वो इससे निकलना चाहती है। जाहिर सी बात है कि इसके बरक्स जो फिलिस्तीन के अवाम हैं, जो फिलिस्तीनी क़यादत है, उसने अज़्म और हौसले का सबूत दिया है, और जो है उसने जो है अपने आप को न सिर्फ ये के साबित कदम रखा है बल्कि इस बात का पता दिया है कि चाहे उन पर कितना ही जुल्म क्यों न किया जाए वो जो है अपने मौक़िफ़ पर कायम रहेंगे, और जब तक उनकी जान में जान है, जब तक उनके जिस्म में खून का एक कतरा भी है, वो फिलिस्तीन के लिए, फिलिस्तीनियों की आज़ादी के लिए, अपने मुल्क के लिए, अपनी ज़मीन के लिए लड़ते रहेंगे। ठीक है, आप जो है उनको मार दीजिए, उनको अपने घरों से निकाल दीजिए, मगर ये कि उनके हौसलों को शिकस्त नहीं दे सकते, उनके अज़्म को जो है ख़त्म नहीं कर सकते। ये जो है फिलिस्तीनियों ने करके दिखाया है, और इस सारी जो है 8 जुलाई से जो चल रहा है जो कुछ, इसका एक नतीजा यह है कि फिलिस्तीनियों को सब सारे नुकसान पहुंचाए जा सकते हैं, उनके अज़्म और हौसले को नुकसान नहीं पहुंचाया जा सकता, और जो असल फाते है वो फिलिस्तीनियों का अज़्म और हौसला है इस जंग में।
बहुत बहुत शुक्रिया, और इसी के साथ हम डॉक्टर ताहिर वास्ती और डॉक्टर साकिब अकबर के भी शुक्रगुजार हैं, तीनों तजिया निगारों के ख्यालात मुलाहिज़ा फरमाए। बहरहाल इस जंग में अगर देखा जाए तो 1,000 के करीब फ़लस्तीनी शहीद हुए हैं, और इसके जवाब में 70 सहूनी फौजी मारे गए हैं। बज़ाहिर कोई तवाज़ुन नहीं है, लेकिन सोचने की बात यह है कि सहूनियों के हमले में जो 1,000 के करीब फ़लस्तीनी शहीद हुए हैं वो बेगुनाह अवाम हैं, निहत्थे अवाम हैं, औरतें हैं, बच्चे हैं। इसराइल ने फ़लस्तीन के स्कूलों को तबाह किया है, अस्पतालों को तबाह किया है, जबकि फ़लस्तीनी मुजाहिदीन के हमलों में जितने लोग भी मारे गए हैं वो सब के सब फौजी हैं। तहरीक मुजाहमत के मुजाहिदीन के मिज़ाइली हमलों में फ़ौजी और हुकूमती मराकज़ को निशाना बनाया गया है, सहूनी हुकूमत के हमलों में आम शहरी मारे जाते हैं। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। इसी के साथ अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं।